in association with 3 minutes SMS or MB spy Warid LTE Life Ka Network.
بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین, آپ دیکھ رہے ہیں آج وتھ سعدیہ افضال. بات کریں گے آج یمن کی صورتحال پر. پارلیمنٹ کی جو مشترکہ قرارداد ہے اس کا اگر یہاں پر ذکر کرتے چلیں کہ جب سعودی عرب نے پاکستانی حکومت سے فوج کا اور ویپنز کی درخواست کی اور کہا گیا کہ یمن میں جو جنگ جاری ہے جس میں بہت سارے دیگر ممالک سعودی عرب کا ساتھ دے رہے ہیں اس میں پاکستان بھی ساتھ دے, تو حکومت کی جانب سے پارلیمنٹ کا مشترکہ سیشن کال کیا گیا. 5 دن ڈبیٹ چلتی رہی اور اس کے بعد یہ کہا گیا کہ پاکستان کو نیوٹرل رہنا چاہیے اس معاملے میں, اس کانفلکٹ پہ. البتہ اگر حرمین شریفین کی سالمیت کو کوئی خطرہ ہوتا ہے, سعودی عرب کی کوئی سالمیت کو خطرہ ہوتا ہے, تو پاکستان ان کے شانہ بشانہ کھڑا ہے اور ہمیشہ ساتھ بھی دیتا رہے گا. یہ قرارداد تو سامنے آئی اور اس کے بعد متحدہ عرب امارات کے ایک وزیر کی دھمکی بھی سامنے آ گئی جس پر وزیر داخلہ چوہدری نثار علی خان صاحب کا بھی سخت رد عمل آیا. وزیر کے مطابق یہ کہا گیا کہ پاکستان کو اپنے اس مبہم سٹانس کی بھاری قیمت ادا کرنی پڑے گی, جس پر وزیر داخلہ چوہدری نثار علی خان نے اس کو نہایت مضحکہ خیز کہا اور کہا کہ پاکستان اپنے انٹرسٹ کو سب سے پہلے جو ہے وہ ترجیح دیتا ہے. بہرحال اس حوالے سے دفاع حرمین کانفرنس بھی ہوئی اسلام آباد میں, اس کا بھی آپ کو بتاتے چلیں احوال, کہ جہاں پر جب حکومت کے وزراء بھی تھے اور مختلف تقاریر بھی ہوئی اور اس چیز کا مطالبہ کیا گیا حکومت سے کہ یہ جو جوائنٹ ریزولوشن ہے اس کو واپس لیا جائے اور پاکستان کو فوج بھیجنی چاہیے سعودی عرب میں, اور یہ جو مطالبہ ہے یا یہ جو درخواست ہے سعودی عرب کی اس میں ان کا ساتھ دینا چاہیے. آج اسی معاملے پر بات کریں گے کہ ایک پارلیمنٹ نے فیصلہ کیا ہے, یہ فرد واحد کا فیصلہ نہیں ہے, تو پھر اس کو اس طرح سے ایکسیپٹنس کیوں نہیں مل رہی, کیا وجہ ہے کہ وزیر اعظم کا بھی جو وضاحتی بیان یا اس کو پالیسی بیان کہیں اس کے بعد بھی معاملات جو ہیں وہ دھندلا دکھائی دے رہے ہیں, اور یہ کس طریقے سے ریزولو کیے جا سکتے ہیں معاملات, اس پر بات کریں گے. حکومت کی نمائندگی کر رہی ہیں پاکستان مسلم لیگ نواز کی نمائندگی کر رہی ہیں اسٹیٹ منسٹر فار نیشنل ہیلتھ سروسز ریگولیشنز اینڈ کوآرڈینیشن سائرہ افضل تارڑ صاحبہ, بہت شکریہ آپ کی تشریف آوری کا. میرے دوسرے مہمان علامہ امین شہیدی صاحب, آپ سینئر وائس چیئرمین ہیں مجلس وحدت المسلمین کے, بہت شکریہ آپ کی تشریف آوری کا بھی. اور ٹیلی فون لائن پہ ہمیں جوائن کر رہے ہیں چیئرمین علماء کاؤنسل پاکستان مولانا طاہر اشرفی صاحب, آپ کا بھی بہت شکریہ ہمیں جوائن کرنے کے لیے. سارا افضل طارق صاحب, سب سے پہلے اگر میں آپ سے آغاز کر لوں, آپ کو کیا لگتا ہے کہ پارلیمنٹ نے ایک ایشو کو ڈیبیٹ کیا, کیا ہونا چاہیے, اس کے کیا محرکات ہیں یہ مسئلہ, اور اس کو کس طریقے سے پاکستان اپنی فیور میں لے کر چلے, اس پر ابھی جو پریس کانفرنسز ہو رہی ہیں اور اس کو رد کیا جا رہا ہے ریزولوشن کو اور کہا جا رہا ہے حکومت واپس لے, آپ کو یہ معاملہ کیا نظر آتا ہے؟
بہت شکریہ سعدیہ. جہاں تک حکومت کا موقف ہے تو پہلے دن سے اگر آپ دیکھیں تو خواجہ آصف صاحب سعودی عرب گئے اور وہاں ان کی جو جو بات ہوئی سعودی گورنمنٹ سے انہوں نے فلور آف دا ہاؤس بتائی. فورن آفس کا ایون جو پرائم منسٹر صاحب کی کل پالیسی سٹیٹمنٹ تھی, پھر جو پارلیمنٹ کی ریزولوشن پاس ہوئی یونانیمس, اگر آپ ان ساروں کو دیکھیں تو اس میں موقف ایک ہی ہے اور وہ بڑا کلیئر ہے. مطلب جہاں تک سعودی عرب سے ہمارے روابط کا تعلق ہے تو ایون کل پرائم منسٹر صاحب نے کہا جی وہ اس میں کوئی شبہ بھی نہیں. اور جس طرح پروگرام سے پہلے میں آپ سے ڈسکس کر رہی تھی کہ دنیا میں بہت سارے ممالک ہیں اور بہت ساری طاقتیں ہیں کہ جب پاکستان میں کوئی مسائل ہوتے ہیں یا کوئی بھی ہمیں ہم کسی مشکل میں ہوتے ہیں تو وہ تماشا دیکھتے ہیں یا سچویشنز کو ایکسپلوئٹ کرتے ہیں. سعودی عرب کی حرمین شریفین کی وجہ سے ایک اپنی اہمیت ہے, لیکن اگر پاکستان اور اپارٹ فرام دس کے مسلم لیگ ان کی حکومت ہے یا کوئی بھی حکومت ہے, کوئی بھی دور رہا ہے ایون ڈکٹیٹرشپ کے دور میں, سعودی عرب ہمارا وہ قریبی ساتھی اور ہمارا مسلم ملک ہے کہ جس نے ہمیشہ پاکستان کی مدد کی, اور جب بھی ہم ٹرم آئل میں ہوتے ہیں یا انہوں نے کی. اس میں دو باتیں بہت کلیئر ہیں جیسے آپ نے پہلے کہا. نمبر ون یہ کہ جو ہماری اس کی سعودی عرب کی اور ہماری جو ریلیشن شپ کی اہمیت ہے اس میں کوئی دوسری رائے نہیں, وہ ہمارا بڑا زبردست پارٹنر ہے, اسٹریٹیجک اور ٹرائڈ اینڈ ٹیسٹڈ ہے. اور اس میں اور نمبر دو یہ کہ آپ نے ابھی حرمین شریفین کی بات کی, لیکن اگر سعودی عرب کی ٹیریٹوریل جو اس کی باؤنڈریز ہیں حرمین شریفین تو اللہ تعالیٰ, اس میں بھی کوئی دوسری رائے نہیں ہے. مجھے یہ لگتا ہے کہ یہ جو ریزولوشن ہے اور جو پاکستان حکومت کا موقف ہے نا, اس کی انٹرپریٹیشن غلط کی جا رہی ہے. اچھا. اور یہ ایک امپریشن دیا جا رہا ہے اور اسی طرح ہم بال کی کھال اتارتے ہیں اور ایک مسئلے کو کر کر کے سو میرا خیال ہے کہ اس میں کوئی ابہام نہیں ہے اور ہم اس بارے میں حکومت اور پارلیمنٹ بہت کلیئر ہے کہ ہمارا کیا سٹانس
صحیح ہے. اچھا علامہ صاحب, میں آپ سے جاننا چاہوں گی, ابھی یہ جو انٹرپریٹیشن کی بات کی سائرہ صاحبہ نے, ابھی جو سعودی ایڈوائزر آن ریلیجیس افیئرز عبدالعزیز العمر آئے ہوئے ہیں یہاں پر اور انہوں نے کل یہ دفاع حرمین کانفرنس میں بھی شرکت کی, اس کے بعد ایک انٹرویو میں انہوں نے یہ بات کی کہ اگر پاکستان اپنی ریزولوشن کے اندر ثالثی کا کردار ادا کرنے کی بات کر رہا ہے اور نیوٹرل رہنے کی بات کر رہا ہے تو یہ ایک جوک کے مترادف ہے. سو اس کو آپ کس طرح سے دیکھتے ہیں کہ انٹرپریٹیشن میں کیا ان سے غلطی ہو رہی ہے یا پھر ہم لوگوں نے اس چیزوں کو اتنا کنفیوژن کا شکار کر دیا ہے کہ ہم سمجھ ہی نہیں پا رہے ریزولوشن کو؟
بسم اللہ الرحمن الرحیم. سعدیہ آپ کا شکریہ. دیکھیے بنیادی طور پر نفسیات کا مسئلہ ہے یہ کہ کون کس نفسیات کے ساتھ معاملے کو دیکھ رہا ہے. پاکستان اور پاکستانی عوام جب سعودیوں کی طرف دیکھتے ہیں تو ان کو ایک دوست ملک کی حیثیت سے دیکھتے ہیں کہ وہ ہمارے دوست ہیں اور ماضی میں اقتصادی میدان میں مشکلات میں انہوں نے ہمارا ساتھ دیا ہے, اس لیے ہماری ہمدردیاں ان کے ساتھ ہیں. یعنی ہم جب دیکھتے ہیں تو وہ اس اینگل سے دیکھتے ہیں, لیکن ادھر سے بھی دیکھنا چاہیے کہ وہ ہمیں کس نگاہ سے دیکھتے ہیں. ابھی آپ نے جو حوالہ دیا اس کے ساتھ ساتھ اگر آپ یو اے ای کے فارن منسٹر کے بیان کو دیکھیں اور اس کے ساتھ خود سعودی عرب کے اندر نجران کے ولی عہد کے بیان کو دیکھیں.
صحیح, لیکن اس پہ سعودی ایڈوائزر نے جو متحدہ عرب امارات کے وزیر کی صفائی میں بات کی وہ بھی ذرا اس پہ بھی روشنی ڈال دیجئے. وہ کہتے ہیں کہ اپنوں سے شکوہ ہوتا ہے اور جہاں محبت ہو وہیں شکوہ ہوتا ہے, تو انہوں نے ایک شکایت کر دی. وہ یہ کہہ رہے ہیں
شکوہ اگر ہو تو بہت اچھی بات ہے لیکن توہین نہیں. شکوہ ہوتا ہے بھائیوں کے درمیان, دوستوں کے درمیان. توہین کہاں پر ہوتی ہے؟ جب کوئی شخص اپنے آپ کو آقا سمجھے اور دوسرے کو نوکر سمجھے. ان کے بیانات کو دیکھیں تو نجران کے ولی عہد نے جو بیان دیا اس میں انتہائی ہتکامیز رویہ تھا ان کا. آپ نے مڈل ایسٹ کی میڈیا کو آپ واچ کریں, فوراً ساری چیزیں سامنے آ جائیں گی کہ انہوں نے کہا پاکستانی ہمارے نوکر ہیں. نوکر ہیں ہم, پاکستانی جو ہیں ہمارے پست قوم ہے. یہ لفظ تھا, پست قوم ہے. آپ کے اردو میڈیا نے بھی بعض لوگوں نے اور بعض ویب سائٹس نے اس کو اٹھایا وہاں پر,
ٹھیک
ہے. یعنی اس طرح کے لب و لہجے کا مطلب یہ ہے کہ آپ جب دیکھتے ہیں ان لوگوں کو جو آپ سے دوستی کے دعوے دار ہیں تو آپ ان کو نوکر کی طرح سے ٹریٹ کرتے ہیں کہ ہم چونکہ پیسے دے رہے ہیں اس لیے ہم ان کے مالک ہیں, جہاں پر چاہیں ان کو استعمال کریں اور جہاں پر چاہیں ان کو نکال کے باہر پھینک دیں. یہ رویہ دوستوں کے درمیان نہیں ہوتا, اپنوں کے درمیان نہیں ہوتا, یہ آقا اور غلام کے درمیان ہوتا ہے. ہم چاہتے ہیں کہ دو اگر ممالک ہیں تو دونوں خود مختار ملک کی حیثیت سے اپنا رول پلے کریں, دونوں ایک دوسرے کے احترام کو ملحوظ خاطر رکھیں, ایک دوسرے کی خود مختاری کا احترام کریں اور اس احترام کے دائرے میں رہتے ہوئے ایک دوسرے کی ضرورتوں کو بھی پورا کریں. ہمیں سعودی عرب سے کوئی اختلاف نہیں ہے. ہم سعودی عرب کے بارے میں یہ کہتے ہیں کہ بھائی آپ نے چونکہ کسی اور ملک پر حملہ کیا ہے, انہوں نے آپ پر حملہ نہیں کیا, اس لیے ہم اس حملے میں شریک ہو کر جارح نہیں بننا چاہتے. یہ بنیادی
اچھا دوسرا اس کا اینگل جو آپ کہہ رہے ہیں کوپریشن کے حوالے سے پہلے بات ہو رہی تھی, اس میں لوگ یہ بھی کہتے ہیں کہ بہت بڑی تعداد میں پاکستانی بھی وہاں ہیں, پھر جس طریقے سے عرب کنٹریز میں کام کریں, جو ریمیٹنسز یہاں پر آتے ہیں, اس پہلو پہ بھی ذرا بات کریں گے. لیکن طاہر اشرفی صاحب, سب سے پہلے میں آپ سے جاننا چاہوں گی کہ واقعی معاملہ یہی ہے کہ جس طرح علامہ امین شہیدی صاحب یہاں پہ فرما رہے تھے کہ ہم تو تیار ہیں سعودی عرب کے ساتھ ہمارے دوستانہ تعلقات بھی, آپریشن بھی, لیکن پھر وہاں سے بدلے میں ہمیں کیا مل رہا ہے؟ جو عزت ملنی چاہیے, جس کے ہم حقدار ہیں, وہ نہیں مل پا رہی. آپ کو لگتا ہے کہ یہ بنیادی وجہ بن رہی ہے اس بات کی کہ معاملے کو دونوں اینگل سے ڈیفرنٹلی دیکھا جا رہا ہے؟
بسم اللہ الرحمن الرحیم. دیکھیے بات یہ ہے کہ جو امارات کے نائب وزیر داخلہ نے ٹویٹر پہ خارجہ سوری بیان دیا
جی.
اور ٹویٹر پہ ایک انہوں نے کمنٹس کیا, میں سمجھتا ہوں اس کی اتنی اہمیت میں تو نہیں سمجھتا کہ اس پر ہم پوری قوم تبصرہ کرنے لگ جائے.
عمران خان اور دیگر اپنے وزیروں کے ٹویٹس پہ تو فوراً تبصرہ کرتے ہیں طاہر اشرفی صاحب.
میں اس کی تصحیح کر لوں, اشرفی صاحب دیکھیں یہ صرف ٹویٹر پہ بیان نہیں تھا
بلکہ
ان کی ایک تقریر تھی, تقریر میں سے ایک جملہ ٹویٹر پہ آیا.
جی طاہر اشرفی,
اگر ایک منٹ مجھے بات کر لے رہے, گزارش یہ ہے کہ میں تو اس لیے کہ نہ ہم کوئی ان کے تابع ہیں اور جہاں تک ان کی دھمکی کی بات ہے تو میرا خیال ہے کہ انہیں بھی اپنا آپ دیکھ لینا چاہیے اور ہمیں بھی اپنا آپ معلوم ہے, یہ تو ایک کلیئر بات ہے. دوسری جہاں تک بات ہے سعودی عرب کی اور یمن کی, تو یمن میں ایک قومی حکومت موجود تھی, ایک آئینی حکومت موجود تھی, ایک قانونی حکومت موجود تھی جس کو उस हकूमत को कुछ लोगों ने असले के जोर के ऊपर, जो अगर जो पहले से कबाइल मौजूद हैं लेकिन असले के जोर के ऊपर कुछ लोगों ने उसे तबाह करने की कोशिश की, बेगुनाह लोगों को मारा, स्कूल बर्बाद किए, मस्जिदें तबाह की, और उसके बाद जो है सऊदी अरब से उन्होंने मदद मांगी, अरब इत्तेहाद से यमन ने मदद मांगी, क्योंकि वो उसकी मदद के लिए गए हैं। हमें आज तक ये नहीं समझ आई, और ये बैठी हुई है मोहतरमा भी, सऊदी अरब में आज तक मैंने तो कहीं नहीं पढ़ा कहा हो कि जी आप हमें फौज दे दे, हमने यमन में भेजनी है। सऊदी अरब के वजीर खारजा खुद कह चुके हैं कि अभी हमने यमन में फौज भेजने का कोई फैसला नहीं किया। इन सारे हालात में मेरा ख्याल है कि कुछ हमारे अरकान पार्लियामेंट ने जो तकरीरें की पार्लियामेंट के अंदर, और यहाँ पर कुछ तंजीमों ने जो जुबान इख्तियार की है अरब दुनिया और बिलखसूस सऊदी अरब के बारे में, हमें उसे भी मद्देनजर रखना चाहिए। एक सऊदी या अपना कुवैती या अमाराती के बयान पे तो हम कह रहे हैं गलत है, लेकिन हमने जो जो कुछ कहा है अरबों के बारे में और बिलखसूस सऊदी अरब के बारे में, उसके बारे में भी तो हम गौर करें कि हम क्या कर रहे हैं, हम क्या कुछ कह रहे हैं। वो बिलाशुबा हम उनके नौकर नहीं है, बिलाशुबा हम उनके ताबे नहीं है, हम उनके दोस्त हैं, लेकिन दोस्तों की इज्जत की जाती है। वो दोस्त शाह फैसल शहीद छोटा आदमी नहीं था, वो अरबों का, इस वक्त आज के अरब का वो बाप था। उसने कहा था कि हम सहरा के लोग हैं, गावा पी लेंगे, खजूर खा लेंगे, लेकिन पाकिस्तान पे मुश्किल वक्त आएगा तो सब कुछ पाकिस्तान को दे देंगे।
ठीक है,
शाह अब्दुल्ला जो थे, अभी पिछले जब हमारे यहाँ क्राइसिस आया सैलाब का, मैं उस वक्त सऊदी अरब में था, उम्रे पे गया हुआ, उन्होंने कौम को खिताब करते हुए कहा कि इस साल अपनी तमाम जो है आप खैर के उमूर जो है वो पाकिस्तान के लिए वक्फ कर दें।
सही, अच्छा मैं जरा इसका जवाब ले लूं जो आपने बात की सायरा साहबा। ये जो बात कर रहे हैं कि जी कहीं पर इस तरह की बात नहीं की गई कि फौज दें ताकि हम यमन में भेज सकें, सऊदी अरब में फौज जाने की बात की जा रही है, तो जरा इसका एक एस्पेक्ट ये भी समझा दीजिएगा, क्योंकि बहुत सारे लोग या नाकिदीन ये भी बात करते नजर आते हैं कि जी शायद पहले ही हमने ट्रूप्स तो भिजवा दिए। वो जो जॉइंट एक्सरसाइजेस चल रही हैं उस हवाले से कुछ ये भी कहा जाता है कि सऊदी अरब में तो पहले ही हमारी अफवाज मौजूद है।
ये चीज बड़ी दफा वाजे की है डिफेंस मिनिस्टर ने और हुकूमत ने भी कि नॉर्मल जो एक्सरसाइजेज होती हैं उसमें आपके कुछ ना कुछ 40-50 या इतने ऑफिसर्स मौजूद होते हैं उधर, और वो ट्रेनिंग के सिलसिले में हूँ, वो कोर्सेज में हूँ। ये आज की बात थोड़ी है, ये तो अगर आप हिस्ट्री देखें कोई भी हुकूमत हो
तो जो एक वहां चल रही है हमारी
सऊदी अरब के साथ चल रही है उसका कतन इससे कोई ताल्लुक नहीं है। और अगर फौज आप मुझे
फौज नहीं लेकिन वेपन्स वगैरह की
आप मुझे बताएं सादिया, आज आप एक मैं और आप यहाँ बात कर रहे हैं ना, अगर आजकल इतनी टेक्नोलॉजी मौजूद है और सैटेलाइट्स के जरिए, आपका क्या ख्याल है कि पाकिस्तानी फौज वहां लड़ रही होती तो अभी तक ये खबर बाहर ना आती? क्या एक मिनट से पहले आपको पता चल जाता कि कौन है और क्या ये कुछ चीज छुपी हुई है? और अब ये आज से 10 साल पहले 20 साल पहले था तो अब क्या है? सो मेरा ये ख्याल है कि इस तरह की तमाम बातें अजम्पशंस पे करना कि ये हो चुका है ये, बल्कि बहुत सारे लोगों ने यहाँ तक कहा कि जी ये जो ज्वाइंट सेशन है ये भी एक गोंगलुआ तो मिट्टी चाढ़ना,
ये कहा जा रहा था कि जी डिसीजन पहले ले लिया गया है और ये सिर्फ शायद एक
आए सारी चीजें, और अल्लाह के फजलो करम से ये कोई पहली दफा नहीं है। हमारी हुकूमत जिस दिन से आई है हमें अल्लाह की मदद हासिल है, एक से क्राइसिस से दूसरे में जाते हैं, और हम क्यों सरवाइव कर रहे हैं? क्योंकि प्राइम मिनिस्टर से लेके नीचे तक हमारा स्टांस एक और क्लियर है। हमने हर चीज कौम के सामने रखी, हमने हर चीज पॉलिटिकल पार्टीज के सामने रखी, हमारी कोई चीज छुपी हुई नहीं है। और इस मामले में भी मुझे ये लग रहा है कि इस इशू को बेजा तूल दिया जा रहा है, ना फौज अभी जा रही है ना फौज भेजी जा चुकी है। अगर आप रेजोल्यूशन और प्राइम मिनिस्टर की कल की स्टेटमेंट जो पॉलिसी स्टेटमेंट उन्होंने दी है तो मेरा ख्याल है कोई चीज ऐसी रहे
वो बात आपकी बिल्कुल ठीक है कि वो इबहाम नहीं रहा, ये कहा जा रहा है कि न्यूट्रल रहेंगे, लेकिन अगर सऊदी अरब की आलमियत को कोई खतरा होता है तो हम
मैं एहतराम और बहुत ही एहतराम और माजरत के साथ अलामा साहब की एक बात को कहूंगी, जहां तक मीडिया की और किसी भी मिनिस्टर की एक इंडिविजुअल स्टेटमेंट है वो हुकूमत का मौकफ नहीं होती। मैं अभी इंडिया में थी, अब आप ये सोचें उनका इंडिया का मीडिया इतना हॉकिश है कि उसने वो बातें की हैं लखवी की जमानत पे जो कि उनकी हुकूमत का मौकफ नहीं है। हमारे कितने चैनल्स हैं, अगर इनको हम देखने के पाकिस्तान के मीडिया में ये बात हो रही है, वो और उनकी हुकूमत ان کے
آپ کہتے ہیں کہ وہ اماراتی وزیر کے بیان کو زیادہ اہمیت نہ دی جائے. اچھا لیکن وہ جو بات کریں کہ سمپل معاملہ ہے, ریزولوشن بھی بڑی کلیئر ہے, جو وزیر اعظم کا بیان آیا پالیسی بیان, وہ ان وزیر اعظم صاحب نے بھی کہا کہ حکومت کی پالیسی جو پارلیمنٹ کی مشترکہ قرارداد ہے اس کے عین مطابق ہے, تو پھر ابہام ہمیں تو نہیں ہے اگر ایک طرف سے یہ کہا جا رہا ہے اور پھر دوسری طرف سے یہ ڈیمانڈ ہو رہی ہے ریزولوشن کو واپس لیں. یہ کہا جاتا ہے کہ جی مذہبی جماعتیں اس کو مسترد کرتی ہیں اور فوج جو ہے سعودی عرب بھیجی جائے, تو پھر ابہام کون پیدا کر رہا ہے؟
دیکھیں ابہام تو اس ریزولوشن میں تو کوئی نہیں ہے, بالکل واضح ہے. اور وزیر اعظم نے کل اپنے بیان میں جو بات کہی ہے وہ یہی کہی ہے کہ پارلیمنٹ کی طرف سے جو ریزولوشن آئی ہے وہ ہماری پالیسی کے عین مطابق ہے. ٹھیک ہے, یہاں تک تو اس میں کوئی دوسری رائے نہیں ہے. مشکل یہ ہوتی ہے کہ شاہ سے زیادہ شاہ کے وفادار جب میدان میں آتے ہیں تو پھر مشکلات کھڑی ہو جاتی ہیں. میں طاہر اشرفی صاحب کی گفتگو ہمیشہ سنتا ہوں, بڑا متاثر بھی ہوتا ہوں کہ جب یہ بات کرتے ہیں اور جارحانہ انداز میں بات کرتے ہیں تو پھر کسی کو بات کرنے نہیں دیتے اور بڑی ان کی باتوں میں جان ہوتی ہے. لیکن میں دعوت دوں گا اپنے اشرفی صاحب کو کہ تھوڑا سا تاریخ کا مطالعہ کر لیں, پلیز تاریخ کا مطالعہ کر لیں, دیکھ لیں اس پورے خطے کی جو جغرافیائی صورتحال تھی اور ان کا ماضی تھا. سعودی عرب پر سعودی خاندان کی حکومت کو 80 سال ہوئے ہیں, 80 سال. حوثیوں کی جو حکومت ہے یمن پہ یہ 1000 سال سے رہی ہے. اس چیز کو تاریخی اعتبار سے دیکھ لیں, 1000 سال سے حوثیوں کی حکومت تھی. گزشتہ 50 سالوں میں سعودی عرب کے چونکہ اپنے مفادات تھے, یعنی سعودی خاندان کے, سعودی حکومت کے, لہذا انہوں نے وہاں پر اپنا اثر و رسوخ بڑھایا, جس کے نتیجے میں حوثیوں کو انہوں نے کارنر کر دیا, اپنی پسند کے لوگ لے آئے. علی عبداللہ صالح اگرچہ حوثی ہیں لیکن سعودیوں کے پروردہ تھے, اس لیے 33 سال وہاں پر حاکم رہے. لیکن اب حوثیوں میں ظاہر ہے وہ قبائلی لوگ ہیں, ان کے اپنے مفادات ہیں, اپنی اپروچ ہے, لہذا انہوں نے اٹھ کر اقیام کا عمل شروع کر دیا. اب یہ جو جس حکومت کو منصور ہادی کی حکومت کو کہتے ہیں قانونی, تھوڑا سا 4 سال پہلے کے بیک گراؤنڈ میں چلے جائیں, ٹھیک ہے, جب علی عبداللہ صالح کی حکومت تھی ان کے خلاف بھی حوثیوں نے قیام کیا تھا. علی عبداللہ صالح کو حکومت سے انہوں نے برطرف کر دیا, کونسل بنی, اس کونسل میں سعودیوں نے بھی اپنا پورا رول پلے کیا.
سعودیہ
میں چاہ رہا ہوں وہ چیزیں جو تاریخی حقیقتیں ہیں نا وہ کم از کم آپ کے ناظرین تک پہنچ جائیں نا, ان کو پتا چلے بھی مسئلہ کیا ہے. ہم ہوا میں بات نہ کریں نا, تاریخی حقائق کی بنیاد پر بات کریں نا. آج سے صرف 3.5 سال پہلے جب علی عبداللہ صالح کی حکومت کو برطرف کیا, انہی لوگوں نے برطرف کیا اور سعودیوں کے اس کے ساتھ مشاورت کے ساتھ انہوں نے منصور ہادی کو صدر بنایا, ووٹنگ کے ذریعے سے نہیں, کونسل کے فیصلے کی بنیاد پر کونسل نے بنایا, یعنی عوامی ووٹ سے وہ صدر بنے ہوئے نہیں ہیں. ان کو 3 سال کی مدت دی گئی عبوری حکومت, جس طرح سے آپ کے یہاں 3 مہینے کی ہوتی ہے, وہاں پر 3 سال کی ان کو مہلت دی گئی اور کہا گیا ان 3 سالوں میں آپ نے یہ پوری لسٹ ہے اصلاحات کی, یہ اصلاحات کرنی ہے اور اس کے ساتھ ساتھ آپ نے الیکشن کروانے. 3 سال گزر گئے, انہوں نے نہ اصلاحات کی نہ الیکشن کروائے, لیکن وہ چونکہ سعودیوں کے چہیتے تھے اس لیے سعودیوں کو کی خواہش تھی کہ وہ وہاں پر رہیں. اب دوبارہ قیام شروع ہوا, اگست میں ان کی مدت صدارت ختم ہو گئی, 3 سال کی مدت. اب وہ جب باقی رہنے لگے تو انہوں نے دوبارہ اس پر اعتراض کیا, دوبارہ میدان میں آئے, آخر کار فروری میں آ کر انہوں نے کہا کہ ٹھیک ہے میری مدت ختم ہو گئی تھی, اب میں باقاعدہ استعفیٰ دیتا ہوں. انہوں نے استعفیٰ دیا, استعفیٰ دینے کے بعد انہوں نے سعودی عرب سے, یہ میں ایک جملہ عرض کروں, انہوں نے استعفیٰ دینے کے بعد سعودی عرب سے درخواست کی کہ بھئی میری حکومت باقی رہے تو آپ کے مفاد میں ہے, آپ میری حکومت کے قیام کے لیے ان پر حملہ کریں. سعودی عرب نے حملہ کر دیا.
مجھے بتائیں مفادات کی جنگ لگ رہی ہے, وہ کہہ رہے ہیں جو تاریخ کا مطالعہ کریں. تو
دیکھیے مجھے علامہ صاحب سے بڑا پیار بھی آ رہا ہے اور مجھے ان کی باتیں جو ہے, کیا کل برطانیہ آ جائے یہاں پر اور کہے کہ آج سے 200 سال پہلے ہماری حکومت تھی ہند کے اوپر, لہٰذا اب جناب یہاں سے کچھ لوگ کھڑے ہو گئے ہیں اور وہ کہہ رہے ہیں کہ جناب ہمیں تاج برطانیہ بہت اچھا لگتا تھا, لہٰذا یہاں پر اب ملکہ کی دوبارہ حکومت بحال ہونی چاہیے, تو کیا کوئی اس کو مانے گا؟ علامہ صاحب 2000 سال پہلے یا 1000 سال پہلے اگر حوثیوں کی حکومت تھی اور آج جو کچھ حوثی کر رہے ہیں اور جس انداز سے क्या पाकिस्तान के अंदर या कल जो है अफगानिस्तान के अंदर जो है कोई शख्स खड़ा होके मुसल्ला गरोह जो है वो कहे कि जनाब अब तो जाइए कि मियां नवाज शरीफ साहब की हुकूमत ना इसे इमरान खान मानता है ना इसे और तारुल कादरी मानता है ना इसे आपकी जमात भी धरने में शामिल थी, तो लिहाजा हम गन पॉइंट के ऊपर तब्दीली चाहते हैं तो लिहाजा तब्दीली होनी चाहिए। दूसरी बात
का प्रेशर हो
मैं आपकी बात नहीं बोला, जरा मेरी बात प्लीज मुकम्मल
होने,
लेकिन यही बात जब हम कहते हैं शाम के मामले में जहां बशार अल असद ने जो मजालिम की इंतहा की हुई है छोटे छोटे बच्चों पर वो जो है केमिकल वेपन इस्तेमाल कर रहा है और इंसानियत का वो कत्लेआम हो रहा है कि अच्छा अब
मलाना
साहब मैंने तो आपकी बात
ठीक है। अच्छा अगर ताहिर अशरफी साहब आप इजाजत दें, एक ब्रेक आ रही है, ब्रेक से वापस आके जो बात कर रहे हैं आप ही की बात मुकम्मल सुनेंगे,
बात मुकम्मल होने दीजिएगा
जी बिल्कुल, आपकी बात ब्रेक से वापस आके आप ही की तरफ आएंगे और आप ही की बात सुनेंगे, डिस्कशन को कंटिन्यू करेंगे आफ्टर दिस ब्रेक। जी वेलकम बैक, आप देख रहे हैं आजवत सादिया अफजाल। यमन की सूरत हाल पर बात करें और उस पर जो पाकिस्तान का मौकफ सामने आया है, मौलाना ताहिर अशरफी साहब आप बात कर रहे थे ब्रेक पे जाने से पहले, मैं चाहूंगी आप पहले बात खत्म कर लें जो अलामा साहब ने बात की थी कि जी ये मामला पहले से चला आ रहा है, अगर तारीख को सामने रखा जाए तो ये मुफादात की जंग लग रही है इस वक्त जो मामला इतने बिगड़ रहे हैं।
बिल्कुल मैं ये समझता हूँ, देखिए मैंने अर्ज किया जैसे कि आज से पहले सऊदी अरब ने हमला क्यों नहीं किया इनके ऊपर, इसलिए कि आज से पहले वहां पर हौसियों की जो भी पॉलिटिकल मामला थे उसमें बैरूनी मुदाखलत उस अंदाज से नहीं शुरू हुई थी जिस तरह अब शुरू हुई। अब तो वहां से ट्रेनिंग देने वाले जो हैं एक मुल्क के इंटेलिजेंस के लोग, एक मुल्क के कमांडो और रजाकार जो हैं वो गिरफ्तार हो रहे हैं और उनको बाकायदा जहाजों के जरिए असला भेजा जा रहा था और ये सारा कुछ अब आ चुका है, आम रिकॉर्ड है हर चीज। और उसके बाद ये कोशिश असल में बेसिकली तो कोशिश ये है और ये आपने सुना भी पढ़ा भी हम सब ने कि एक आलमी दहशतगर्द तंजीम और उसके सरबराह मुसलसल सऊदी अरब और हरमैन पर हमले की धमकियां दे रहे हैं और खुद हौसी भी ये धमकियां दे रहे हैं। तो फिर उसके बाद सऊदी अरब ने ये जो हालात बने हुए हैं इराक शाम लीबिया बाकी इन हालात के अंदर सऊदी अरब ने यमन की हुकूमत के कहने पर वहां अगर इमदाद की है तो मैं नहीं समझता हमारे लिए ये कोई इतना बड़ा परेशानी।
मुझे अपना जरा जाती मौकफ भी इस पे बताइएगा कि चले एक तरफ पाकिस्तान, आपने कहा कि सऊदी अरब ने कहीं ये नहीं कहा कि पाकिस्तानी जो है वो फौज हमने यमन भेजनी है तो इसलिए हमें दी जाए, क्योंकि सऊदी अरब अपनी फौज भी कहते हैं कि जी उस तरह से नहीं भेज रहा, लेकिन अगर सऊदी अरब भेजी जाती है तो उस पे आप क्या कहते हैं जो बाकी अभी डिमांड हमारे सामने आ रही है कि जी फौरन सऊदी अरब पाकिस्तान अपनी फौज भेजे।
नहीं ये तो देखे ना, यहाँ मैं खड़ा होकर कुछ भी कह दूं मेरी बात मोतबर नहीं होगी, मोतबर बात वो होगी जो सऊदी अरब कहेगा। अगर सऊदी अरब की सलामती और इस्तेहकाम को खतरा होता है और हरमैन शरीफैन की सलामती और इस्तेहकाम को खतरा होता है, जैसा कि हम देख भी रहे हैं कि सऊदी अरब के अंदर भी तकरीब शुरू हो गई है और सऊदीया के बॉर्डर पर भी हमले हो रहे हैं, तो ऐसी सूरत में अगर सऊदी अरब की सलामती और इस्तेहकाम के लिए जैसा कि वजीर आजम ने कहा है अगर हमें कोई भी कदम उठाना पड़ता है फौज किया किसी किस्म की भी हमें मदद देनी पड़ती है तो हमें मदद देनी चाहिए। सऊदी अरब ने हमेशा पाकिस्तान का साथ दिया है, अगर अब वो किसी मुश्किल मरहले में आता है तो हमें अब उस दोस्त का किरदार नहीं अदा करना
चाहिए। सर ये जो बात करें कि उस सूरत में अगर वाकई कोई सालमियत को खतरा होता है तो फिर सऊदी अरब की बात मोतबर होगी, लेकिन जो अभी पाकिस्तान की पार्लियामेंट की बात जिसको मोतबर नहीं तस्वर किया जा रहा और कहा जा रहा है कि उसकी करारदाद को हम मुस्तरद करते हैं, अगर यही कॉन्फ्रेंसेज इस तरीके से चैलेंज करती रहीं तो फिर हालात आप किधर जाते देख रही
है। देखें ये आपकी जो रेजोल्यूशन है हमारी वो वही कह रही है जो भी अलामा साहब ने कहा था,
ठीक है।
अगर आप उसको देखें तो उसमें यही बात है कि हम इसमें जो पार्टी की बात है या कोई फौजें हम यमन में नहीं भेज रहे, लेकिन अगर पाके सऊदी अरब की टेरिटोरियल टेरिटरी और अल्लाह ना करे खुदा ना खास्ता, और मेरा ख्याल है जहां तक हरमैन शरीफैन का ताल्लुक है उसमें सिर्फ फिर पाकिस्तान फौज नहीं, हाँ। शायद बाहर मुसलमान और बच्चा बच्चा जाएगा और हम जाए इसमें अपना किरदार अदा करेंगे। सो अभी जो इस वक्त सिचुएशन है ना सादिया वो बहुत क्लियर है। नंबर वन जैसे कि मैंने पहले भी आपसे कहा कि सऊदी अरब की पाकिस्तान में जो अहमियत है, उनकी जो स्ट्रेटेजिक पार्टनरशिप है, और वो हर दौर में है, वो एक ऐसा दोस्त है। और फिर दोस्तों में भी आप सोचें कि अपने मुस्लिम ममालिक में भी अगर आप जाके देखें कि जो कि अल्लाह ना करे अगर उस पर जरा भी कोई होगा ना तो बिल्कुल पाकिस्तान पीछे नहीं हटेगा। और ये जो न्यूट्रलिटी का मामला है ना, ये न्यूट्रलिटी उस वक्त तक ही है,
सही
जब तक वो सऊदी अरब के अंदर,
अभी जब
अगर होगी तो फिर न्यूट्रलिटी नहीं रहेगी।
अभी जो बातें होती हैं लेकिन उस पर बार बार जिस तरह अलामा साहब पहले कह रहे थे कि जी अभी कोई खतरा है नहीं, और ऑब्वियसली यही दुआ है लेकिन अगर इस तरीके से प्रोटेस्ट होना शुरू हो गया और फिर हुकूमत को दबाव में लाने की कोशिश की गई तो फिर वो जो
जमाते
आप कहते हैं कि उनको
पाकिस्तान में आपके सामने इससे पहले भी कई वाकयात ऐसे हुए, नामूसे रसालत की बात हुई। मैं एक आपको कुछ चीजें बताऊं कि मैं बहुत दिल से एहतराम करती हूं, हमारे बहुत सारे ऐसे मैं अब क्या कहूं कि लोग हैं कि जो कि हर चीज के ऊपर हम एक अलग डेढ़ इनकी मस्जिद बना लेते हैं।
ठीक है,
अगर आप देखें तो उलमा इस वक्त वही कह रहे हैं जो उनका स्टांस है कि जो के प्राइम मिनिस्टर साहब ने कहा या उन्होंने कहा जो पार्लियामेंट ने कहा। सो इस इशू को मेरा ख्याल है कि हम इस तरह मत करें, ये हम उनका नुकसान नहीं कर रहे,
इंच की मस्जिद बनाने वाले हैं फिर उनका क्या करें।
देखिए उनके जो जज्बात हैं हम उसकी कदर करते हैं लेकिन मैं उनकी बात नहीं कर रही, मैं तो इवन विद इन द पार्लियामेंट भी जो इस तरह के लोग हैं कि जिन्होंने अपना मौकफ जो बयान किया और उसमें वो बात को कहां से कहां ले गए, ये हर जगह मौजूद है, ये किसी एक जगह नहीं है।
अच्छा अलामा साहब इस पे जरूर रिस्पॉन्ड करें, और बार बार ये जो कहा जा रहा है कि अगर सऊदी अरेबिया ने मदद मांगी है पाकिस्तान से तो इसका मतलब है कि जो वो जो कॉपरेशन है और या जो ट्रस्ट है दोनों ममालिक के माबेन ये उसका फिर से इजहार किया गया है कि जी हम आपको बड़ा करीब समझते हैं तो उसको हमें टर्न डाउन नहीं करना चाहिए एक तरह से, ये भी कहा जा रहा है।
फिर वही बात आती है जब आप उम्मत मुस्लिमा की बात करते हैं ना तो उम्मत मुस्लिमा की यकजहती और इत्तेहाद को सामने रखते हुए हमें ऐसा मौकफ अपनाना चाहिए जिससे उम्मत मुस्लिमा के दरमियान लड़ाइयों का हिस्सा हम न बने बल्कि मुसालहत का हिस्सा बने, चाहे वो कोई भी मुल्क हो, सिर्फ सऊदी अरब की बात नहीं हो रही। चंद चीजें यहां पर सामने आई हैं, मैं थोड़ी सी उनकी वजाहत कर दूं, आपके सामईन की बड़ी जहनी तौर पर वो हो जाएगी, तशफी हो जाएगी। देखिए जब से पाकिस्तान ने पार्लियामेंट ने एक बयान दिया है उसके नतीजे में आप ये देखें, तुर्की जो पहले दिन कह रहा था कि हम भरपूर तौर पर सऊदियों का साथ देंगे, उन्होंने कहा हम सालिसी का किरदार अदा करेंगे, यानी उस अलायंस में तुर्की शामिल नहीं हुआ, आपके इलम में ना।
सही बिल्कुल, हमारे प्राइम मिनिस्टर साहब भी
बिल्कुल वहां पर गए,
वही फैसला होगा।
इसी तरह से वो मिस्री जनरल सीसी जिसकी हुकूमत को एक कानूनी हुकूमत को बरतरफ करके 20 अरब डॉलर खर्च करके सऊदी और इसराइली दोनों ने मिलकर उसको हुकूमत में बिठा दिया और इस अलायंस में पहले दिन वो इनके साथ शामिल थे, वो अब अलग हो गए।
ठीक है,
देखने वाली बात है ना, इंटरनेशनल सिनारियो में देखें ना इसको,
ओमान पहले दिन से,
ओमान पहले दिन से अलग है, तो फिर इसका मतलब यह है कि ये जो इलाके में आग लगी हुई है ये आग उनको भी महसूस हो रहा है कि ये उनके अपने इलाकों को भी मुतासर करेगी, इसलिए हर मुल्क अपने मुल्क की कौमी मफादात को सामने रखते हुए फैसला कर रहा है। ठीक है, पहली बात। दूसरी बात यह है कि यमनियों को हम एक जमहूरी वो है प्रोसेस है जो तमाम दुनिया में एक उसूल है कि जमहूरी बुनियाद पर वो कौम जिसको वोट देकर लाए उसको सदर बनने देना, इस पर तो कोई एतराज नहीं है, ना अशरफी साहब को एतराज होगा, ना इनको एतराज होगा, ना मुझे एतराज होगा।
अशरफी साहब ने जो बात की कि जी कानूनी हुकूमत और उसका
कानूनी हुकूमत को जवाब मिल गया ना कि वो कहां की कानूनी हुकूमत है जो इसको 3 साल के लिए मुहलत दी गई और वो जो है उसकी मुद्दत खत्म हो गई, फिर वो मुस्ताफी हुए, कानूनी हुकूमत थी नहीं ना। अब जो है आप अवाम को वोट का हक दे, अवाम इलेक्शन में हिस्सा ले और वो चाहे अली अब्दुल्ला साले को हाकिम बनाए, मंसूर हादी
को, आप कहते हैं कि दोबारा इंतखाबात हो जाने चाहिए और जमहूरियत पता चल जाएगी।
तीसरी बात देखिए, हरमैन पर हमले के बारे में इन्होंने कहा कोई दहशतगर्द तंजीम फलान फलान, कोई मुसलमान हरमैन पर हमले का सोच भी सकता है? सऊदियों को आप हरमैन से अलग करें, सऊदी हाकिम है हरमैन नहीं है, लिहाजा इस चीज को अलग अलग रखें, इसका मतलब सऊदियों की तोहीन नहीं है खुदा ना खास्ता।
लेकिन के साथ जो मस्जिदों पे हमला करते हैं वो मुसलमान नहीं होते,
नहीं
जो इमाम बारगाहों पे हमला करते हैं वो मुसलमान नहीं होते,
वो मुसलमानों का लिबास पहना होता है,
जाहिर है उनका रुतबा और है, लेकिन यहाँ पे जो मुस्लिम बच्चों को मारते हैं
बिल्कुल
हम तो
बिल्कुल
एक वो डेफिनेशन है मुसलमान की वो तो कहीं की कहीं रहेगी।
मेरी गुफ्तगू वही है जो आप करना चाह रही है। देखें یمنیوں نے یا حوثیوں نے کوئی ایسی دھمکی نہیں دی، کم از کم میڈیا میں آپ دیکھ لیں، سعودیوں کی حکومت کے خلاف وہ ہیں، اس میں کوئی دوسری رائے نہیں ہے،
لیکن یہ بیان ضرور آیا تھا
ہرمین کے حوالے سے،
جو چیف ہیں انہوں نے کہا تھا کہ جی ابھی تک ہم نے ریٹیلیٹ نہیں کیا، ہم کر رہے ہیں جو اچھا ہے،
مجھے ایک جملہ عرض کرنے
دیں، جی جی ایک جملہ کر لیں پھر میں طاہر رشیدی صاحب کی طرف،
اگر کوئی یہ کہتا ہے نا کہ ہم نے سعودی عرب کے خلاف جنگ لڑنی ہے تو اس کا مطلب حرمین کے خلاف نہیں ہے، یہ ایسے ہی ہے جیسے بہت سارے مسلم ممالک نے اسرائیل پر حملے کی بات کی، اسرائیل پر حملے کا مطلب بیت المقدس پر حملہ نہیں ہے، بیت المقدس
اسرائیل
کی حکومت الگ چیز ہے، اس کے ان دونوں کو آپ الگ الگ رکھیں،
گزارش یہ ہے کہ ایک تو یہ تو اللہ کریم کا فیصلہ ہے کہ اللہ تعالیٰ نے سعودیہ اور حرمین شریفین کی خدمت کے لیے آل سعود کو منتخب کیا ہے، اور کچھ
بات
وہ بھی ہیں جو حج کے موقع پر اور عمروں کے موقع پر اور اپنا وہاں کے امن کو خراب کرنے کی کوشش کرتے ہیں، اور یہ ماضی میں ہمیں بہت ساری مثالیں ملی ہوئی ہیں، ایسی بات نہیں ہے۔ دوسری بات یہ ہے کہ اگر سعودی عرب کا امن تباہ ہوگا اور سعودی عرب کے اوپر حملہ ہوگا تو اس کا کیا مطلب ہے؟ اس کا مطلب ہے کہ حرمین شریفین کے امن کو اور حجاز مقدس کے امن کو وہ لوگ تباہ کرنا چاہتے ہیں۔
میرا خیال ہے ابھی تک سعودی عرب پر یمنیوں نے بھی ایک گولہ فائر نہیں کیا نا، یہ بھی تو دیکھیں نا، آبادی تہس نہس ہو گئی ہے،
گفتگو میں نہیں بولا،
بالکل بالکل آپ بولیے بسم اللہ
بات یہ ہے ابھی جو چار فوجی شہید ہوئے میرا خیال ہے وہ بارڈر کے اوپر، وہ یمنیوں نے ہی گولہ پھینکا تھا، وہ پاکستانیوں نے نہیں پھینکا تھا، یا وہ
مقابلے میں 1200 ان کے عام شہری بھی مارے گئے ہیں بھائی،
آپ اپنی باری میں بول لیں،
ضرور
پہلے آپ کی گفتگو سنی،
بسم اللہ ضرور بولیں
آپ اپنی باری پہ ضرور بات کریں۔ بات یہ ہے کہ میں وہ ویڈیو موجود ہے، میں آپ کو کہیں گے میں آپ کو بھجوا دوں گا، اس میں ہنسی کہہ رہے ہیں۔